أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. هو الأول والآخر والظاهر والباطن، الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين وخاتم النبيين محمد وآله الطيبين الطاهرين المعصومين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ناظرین محترم، ہم ایک مرتبہ پھر آپ کی خدمت میں حاضر ہیں پروگرام وقت ظہور امام مہدی علیہ السلام کے ساتھ. اس سے قبل ہمارے چند پروگرام پیش ہو چکے ہیں اور آج اس کی چھٹی ایپیسوڈ یعنی کہ چھٹا پروگرام ہے ہمارا اس حوالے سے. ہم نے گزشتہ پروگراموں میں قرآن اور حدیث کی روشنی میں گفتگو کی اور آخری پروگرام میں ہم نے پانچ طاقتوں کا بھی ذکر کیا کہ امام کے ظہور سے پہلے پانچ طاقتیں جو ہیں وہ سامنے آئیں گی. اس میں سفیانی، دجال، نصرانی، یہ تین طاقتیں ایسی ہیں جو امام کی مخالفت میں ہوں گی، اور دو طاقتیں خراسانی اور یمانی جو امام کی حمایت میں ہوں گی. اس پہ ہم نے بات کی تھی. ناظرین، یہ بات بہت ہی اہم ہے اور تمام مذاہب اسلامی میں اور بالخصوص مکتب اور مذہب اہل بیت میں اس امر کی جانب توجہ دلائی گئی ہے کہ دنیا میں ایک دن ضرور ایسا آئے گا کہ دین رسول کا غلبہ ہوگا. رسول پاک صلی اللہ علیہ وآلہ وسلم کے بارے میں خلیفہ اور دنیا کے بارے میں امام کا ظہور ہوگا. آپ کا تعلق نسل مطہر رسول پاک، نسل بی بی فاطمۃ الزہرا اور امیر المومنین علیہ السلام سے ہوگا. یہ دور کب ہوگا؟ اس سے پہلے کی علائم کے بارے میں جاننا ضروری ہے کہ جب علامات کے بارے میں معلومات ہو جاتی ہے تو انسان کی جو امید ہے وہ بھی پختہ ہونا شروع ہو جاتی ہے اور پھر انتظار کی شدت بھی بڑھ جاتی ہے. وہ وقت جب آسائشیں چھین لی جائیں گی، نعمتیں کم ہو جائیں گی، ظلم بڑھ جائیں گے اور انسانوں کے ضمیر اس قدر مردہ ہو جائیں گے کہ سامنے ہوتے ہوئے ظلم پر بھی خاموش رہیں گے. بے عدالتی عام ہوگی اور بے انصافی اس قدر ہو جائے گی کہ لوگ بالکل انصاف سے اب نا امید ہو چکے ہوں گے. اپنے اوپر ہونے والے ظلم کی داستان بھی لوگ بیان نہیں کرنا پسند کریں گے، اس لیے کہ لوگوں کو یہ امید ہی نہیں ہوگی کہ کہیں سے انہیں انصاف ملے. یہ وہ دور ہوگا جو بالکل قریب ترین دور ہوگا امام کے ظہور کا. شریف انسانوں کو ذلت اور رسوائی، یعنی شریف انسانوں کی ذلت کی جائے گی اور رسوائی ان کی ہوگی، جبکہ شرارتی لوگوں کی عزت کی جائے گی اس دور میں. آج ہم گفتگو کرنا جا رہے ہیں کہ امام مہدی علیہ السلام کے دور سے قبل جو قریبی حالات ہوں گے، یعنی کہ زمانہ قریبی کے حالات کیسے ہوں گے، اس پہ گفتگو کریں گے، اور امام مہدی علیہ السلام کے ظہور کے بعد کے حالات کیسے ہوں گے. یہ آج کا ہمارا موضوع ہے، اور آپ کا بھی کوئی سوال ہو تو انشاءاللہ ہم ضرور اس پروگرام میں لیں گے. میرے ساتھ حسب معمول حجت الاسلام والمسلمین مولانا سید امیر حسن نقوی صاحب تشریف فرما ہیں، اور ان سے یہ جاننا چاہیں گے کہ امام زمانہ علیہ السلام یعنی امام مہدی علیہ السلام کے دور کے قریب ترین حالات کیسے ہوں گے اور ظہور کے بعد کے حالات کیسے ہوں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ.
سب سے قبل آپ کا بہت شکریہ کہ آپ پھر اس پروگرام میں شامل ہوئے، اور چونکہ ہمارا یہ جو موضوع ہے، ہمارا یہ پروگرام ہے، وہ وقت ظہور امام مہدی علیہ السلام کے حوالے سے ہے. اس سے قبل چونکہ ہم نے پانچ پروگرام کیے اور ہمارا یہ چھٹا پروگرام ہے، اس پروگرام میں ہم گفتگو کر رہے ہیں کہ زمانہ قریب کے حالات، امام کے ظہور سے قریب ترین کے حالات کیسے ہوں گے.
بہت شکریہ. اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین، الصلاۃ والسلام علی سیدنا و نبینا و طبیب نفوسنا بالقاسم محمد و علی آلہ الطیبین الطاہرین المعصومین، الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا واللعن الدائم على أعدائهم أجمعين أما بعد أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم وما كان ربك مهلك القرى حتى يبعث في أمها رسولا يتلو عليهم آياتنا وما كنا مهلك القرى إلا وأهلها ظالمون صدق الله مولانا العظيم وصدق رسولنا الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. دیکھیے سب سے پہلے تو میں اپنے سامعین و ناظرین کی خدمت میں آج آٹھویں امام حضرت علی رضا علیہ الصلوۃ والسلام کی ولادت با سعادت کے سلسلے میں ان کو یہ ولادت کے پر مبارکباد پیش کرتا ہوں, آپ کو بھی اور سب کو بھی, چونکہ یہ بہت بڑی عنایت الہی ہے جو اللہ نے ہمیں اپنے حبیب کے ذریعے عطا فرمائی. اصل جیسے آپ نے فرمایا کہ دنیا پہ ظلم جور عام ہوگا, ناانصافی اتنی ہوگی کہ لوگ اپنے اوپر ہونے والے ظلم کو بیان بھی نہیں کریں گے, کس کے پاس جائیں انصاف کے لیے. جو ظلم و زیادتی یا یہ جو ہو رہی ہیں اللہ سبحانہ وتعالیٰ کے سامنے ہر چیز,
جی بالکل, جی
اللہ سبحانہ وتعالیٰ روک سکتا ہے,
جی
اس کے اپنے فیصلے ہیں. انسانوں نے کون سی غلطی کی ہے کہ اللہ سبحانہ وتعالیٰ نے ان کو کچھ عرصے کے لیے امتحان میں مبتلا کر دیا, چھوڑ دیا, اپنے حال پہ چھوڑ دیا. اس وقت دنیا انسانیت جو ہیں وہ اپنے حال پہ چھوڑ دی گئی ہے, کافر ہوں مسلمان ہوں, نان مسلم ہوں مسلم ہوں. اس کی وجہ جو بہرحال ہر آدمی اپنی رائے رکھتا ہے, جو مجھے سمجھ آئی ہے وہ یہ ہے کہ کم از کم مسلمانوں نے وہ طریقہ جو رب العالمین نے بتایا تھا اس کو چھوڑ دیا ہے,
جی
اور رب العالمین تو ہمیشہ تیار ہیں مدد فرمانے کے لیے, لیکن جب تک لوگ متوجہ نہ ہوں مدد نہیں آتی. آج اگر انسان دیکھیں تو مسلمان جس پوائنٹ سے ہٹے ہیں, چونکہ میں نے امامت کی مبارکباد دے کر میں عرض کر رہا ہوں, جس پوائنٹ سے ہٹے ہیں وہ سسٹم خالی نہیں دیا اللہ سبحانہ وتعالیٰ نے. پیغمبر کے بعد پیغمبر کی شریعت کو نافذ کرنے والے بھی دیے,
بے شک بے شک.
اگر سسٹم اچھا ہو اور نافذ کرنے والے اچھے نہ ہوں بات نہیں بنتی,
بے شک
شاید کچھ فائدہ ہو جائے, ایسی بات بھی نہیں ہے, لیکن مکمل فائدہ انسانیت کو نہیں پہنچتا. آج بیسیکلی ہر مسلمان کو یہ سوچنا چاہیے, بلکہ ہر بندے کو سوچنا چاہیے, سوچ رہا ہے بیچارہ لیکن کوئی سمجھ راستہ نظر نہیں آتا کیا کریں.
صحیح بات ہے,
مسلم کو بھی سوچنا چاہیے کہ ہم نے حضور کی کون سی تعلیمات جو ہیں اس کو چھوڑا ہے, اور بڑے ٹھنڈے دل کے ساتھ کسی کو بلیم کرنے کی بجائے,
جی
ہر بندہ جو جتنا جانتا ہے اور جی جاننے والے کے پاس جائے.
جی
جو میں عرض کرتا ہوں وہ یہ ہے کہ ہم نے وہ نظام جو قرآن مجید میں موجود ہے, اس نظام کو نافذ کرنے والے جو پیغمبر نے بتائے ہیں, قرآن مجید کو لے لیا ہے نظام کو ہم نے,
جی
لیکن نافذ کرنے والوں سے دور ہو گئے.
صحیح بات,
اور نہ صرف دور ہوئے بلکہ ہم نے ان کو اتنا تنگ کیا کہ بالآخر ان کو اس دنیا سے مظلوم ہو کر اٹھنا پڑا. یہ انسانوں نے غلطی کی ہے اس کو مانیں. پھر اللہ نے سبحانہ وتعالیٰ نے جو کہ پیغمبر کے ذریعہ ہمیں 12 کا سسٹم دیا تھا کہ میرے بعد 12 امیر ہیں, 12 خلیفے ہیں, یا جیسے ہمارے پاس ہے 12 امام ہیں, 12 کی تعداد ہے 14 کی نہیں. سارے قریش سے ہیں, سارے بنو ہاشم سے ہیں, تو 12ویں کو اللہ نے اسی طرح محفوظ کر لیا جس طرح حضرت عیسیٰ کو کر لیا.
بے شک بے شک
امت مسلمہ کا اس پر تو اجماع ہے کہ حضرت عیسیٰ کو محفوظ فرما لیا, وہ زندہ ہیں, ان کو کروسیفائی نہیں کیے گئے, قتل نہیں کیا گیا. لیکن اس پر تھوڑا سا اختلاف ہے کہ بھائی کیا 12ویں जिसको हम बारहवा इमाम मानते हैं, क्या वो बहरहाल शिया इस्नाशरी और अहले सुन्नत के कुछ मुनसिफ मिजाज उलमा वो मानते हैं कि इमाम हुसैन अलैहिस्सलाम, इमाम हुसैन अस्करी साहब के बेटे इमाम महदी अलैहिस्सलाम वो ज़िंदा हैं और मौजूद हैं, इसी तरह महफूज हैं जिस तरह ईसा महफूज हैं। अलबत्ता इसमें एक ग्रुप निकला है अहले सुन्नत से जो अहमदी कहलाते हैं, उन्होंने एक नया के भाई हज़रत ईसा तो वो शहीद हो गए हैं, क्रूसीफाइड हो गए हैं, पैगंबर की शरीयत को रिवाइव करने वाले ग़ुलाम अहमद मिर्ज़ा आए हैं।
ठीक,
और वही दलीलें जो इमाम महदी अलैहिस्सलाम के बारे में वो हदीस जो हैं ही हैं, हज़रत ईसा आएंगे, इमाम महदी अलैहिस्सलाम पीछे नमाज़ पढ़ेंगे, वो सारी बातें, वो सारी दलीलें वो उस पर ले आए हैं। अलबत्त हम इस बात पे बात आज नहीं करनी, सिर्फ ये कहना है कि इसका मतलब ये सोच सही है कि किसी ने इमाम हुजूर के बाद आना है
जी, सही
इस हद तक तो बात है कि हुजूर के बाद किसी ने आना है और आकर हुजूर की शरीयत को इस दुनिया पे नाफिज़ करना है। हुजूर आदलाना निज़ाम लेकर आए थे, दुनिया से जुल्म को ख़त्म करना है और अदल इंसाफ को नाफिज़ करना है। ये आठवें इमाम उसी सिलसिले की कड़ी हैं
जी
जिन्हें अदल इंसाफ नाफिज करना था, मगर हुक्मरानों ने हुकूमत की जो है वह नशे में, हुकूमत की ख्वाहिश में वो उनको आगे नहीं आने दिया, उनको पीछे रखा। और मामून ने कुछ ऐसी ताकि किया था कि हज़रत इमाम अलैहि सलाम को अपना जो है वो जिसको प्रिंस कहते हैं आजकल वो बनाएं, बहुत इनकार किया इमाम अलैहि सलाम ने, लेकिन इमाम ने मामून ने फोर्स किया, इमाम ने फरमाया ठीक है मैं आपके किसी हुकूमत के काम में दखल नहीं दूंगा,
ठीक
इस कंडीशन के साथ वैसे ऐलान कर दो बेशक करना है तो। खैर बहुत तवील दास्तान है, तो उस ज़माने में दो अढ़ाई साल ज़्यादा नहीं इमाम अलैहिस्सलाम प्रिंस के तौर पर रहे, मामून ने देखा ये तो मामला और ख़राब हो रहा है कि इसमें वो नज़रिया जिसकी हम अब तक मुकाबला करते रहे यानी इस्नाशरी नज़रिया वो तो बढ़ रहा है
ठीक,
इमामत का नज़रिया मनसूस मिन अल्लाह इमामत, तो उसने फिर दोबारा वही काम के पिछले ने किया, इमाम अलैहिस्सलाम को ज़हर देकर शहीद कर दिया। तो इस नज़रिए को अब तक भी जो है वो यानी एक खौफ चला आ रहा है कि अगर इस नाशरी नज़रिया जो है वो कहीं भी आ गया तो हमारे सारे मसाइल, हमारे सारे नज़रियात जो हैं वो गलत हो जाएंगे।
जी
आजकल मिस्र में, कल मैं पढ़ रहा था अल-कुदस अरबी, वहाँ भी यही है कि वो कोशिश कर रहे हैं कि मुसलमानों को करीब लाया जाए, कुछ लोग कोशिश कर रहे हैं, कुछ लोग मुखालफत कर रहे हैं, नहीं आप शियत को फैला रहे हैं, हालाँकि शियत फैले या ना फैले से आपको गर्द क्या है, मुसलमान कामयाब तब होंगे जब इकट्ठे हों,
बेशक
ठीक है कोई बात नहीं। इमाम महदी अलैहिस्सलाम के आने से पहले हालात जो हैं वो ज़ाहिर है कि पहली बात तो ये है कि जैसे कि हदीस में आया है कि जुल्म जोर छा जाए
जी,
और जुल्म जोर छाने का ये तरीका है कि एक तो ये है कि जालिम जुल्म करता है, एक आज टीवी के जरिए कोई आदमी जालिम की मुखालफत कर रहा है, कोई मुआफत कर रहा है, वो भी उसके जुल्म में
शामिल
होता
ठीक
है। कुरान मजीद में यहूदियों से ख़िताब करते हुए फरमाया कि तुम अम्बियाउल्लाह को क्यों कत्ल करते हो, प्रेजेंट सेंटेंस में फरमाया लिम तक्तुलून अम्बियाउल्लाह, क्यों कत्ल करते हो, तो मेरे ख्याल में उदय बिन हातिम ने पूछा या रसूलल्लाह हमने तो किसी नबी को कत्ल नहीं किया, फरमाया कि ये ख़िताब तुम्हें इसलिए हो रहा है कि तुम अपने आबाओ अजदाद के फेल पर राज़ी थे,
ठीक
तुम इसमें शामिल किया जा रहा है।
क्या बात,
ज़ियारत वारिस में हम जब करते हैं ज़ियारत इमाम हुसैन पढ़ते हैं तो हम कहते हैं कि उसको भी अपनी रहमत से दूर रख या अल्लाह, कि जो कत्ल में शरीक हुआ उसको भी अपनी रहमत से दूर रख या अल्लाह, कि जो कत्ल का सुना उसने और उस पर राज़ी हो गया,
ठीक
कि ठीक हुआ,
ठीक
यानी इंसान जो है वो इमाम अली अलैहिस्सलाम नहज बलागा में जो रसूलुल्लाह के परवरदा और रसूलुल्लाह के शागिर्द भी हैं और वारिस भी हैं, एक जंग में उनको अल्लाह ने कामयाबी नसीब फरमाई, जंग जमल में एक आदमी आकर कहता है अमीर उल मुमिनीन में या मौला अगर आज मेरा भाई ज़िंदा होता तो आज जो है बहुत खुश होता कि आपको अल्लाह ने कामयाबी अता फरमाई है, तो मौलाना ने फरमाया कि वाकई खुश होता, हाँ खुश होता, तो फिर कोई बात नहीं अगर मर भी गया है तो भी आज वो मेरे साथ है।
सुभान अल्लाह, क्या
ये बड़ी ज़बरदस्त बात है, लोगों को उस पर गौर करनी चाहिए कि ये नहीं है कि आज अगर आप जो है इमाम मदी साहब के इंतज़ार में फौत हो गए हैं तो चले गए हैं तो आपको वही इमाम मदी साहब के आने पर अजर मिलेगा, बशर्ते कि आप सही इंतज़ार करने वाले हैं,
इंतज़ार करने वाले हैं। ठीक।
उसके बाद दूसरी बात फरमाया कि सिर्फ वो आदमी नहीं बल्कि आइंदा नस्लों में जो पैदा होगा और वो हमारी कामयाबी पर खुश होगा उसको भी वही सवाब मिलेगा जो आज हमारे साथ मुजाहिदीन जिहाद करने वालों को मिल रहा है। ये बड़ी बात है, नीयत की बात है।
जी जी।
तो आज जो जुल्म जो फैलने का मकसद है वो यही है कि घर घर में दाखिल होगा। आज मीडिया ने सच को झूठ, झूठ को सच कर दिखलाया है। बाल लोगों के पास फैसला करने का कोई क्राइटेरिया और मेयार नहीं होता तो वो मजलूम के बजाय जालिम के साथ जो है खड़े हो जाते हैं।
बल्कि किबला जुल्म और मजलूम जालिम और मजलूम को इकट्ठा करके जस्टिफाई करने की कोशिश की जा रही है इस दौर में
इस तरह। हाँ। वो खैर ये तो खैर हो चुका तकरीबन हो रहा है
जी।
अब जो बहुत इमीडिएट जो मैंने जो मुख्तलिफ साइड से पढ़ा हतमी कोई बात भी ये बात फिर अर्ज करूँ कि जो बात हम कर रहे हैं हम उसको ये नहीं कह रहे हैं कि यही हतमी है। अपनी तरफ से कैलकुलेशन पेश की जा रही है, अजम्पशन पेश की जा रही है और अल्लाह करे वो हम लोग समझते हैं वो दूर है, हम समझते हैं वो करीब है।
जी जी बिल्कुल।
इमाम मदी अलैहिस्सलाम के ज़माने में से पहले ये जो पहले हम अर्ज भी कर चुके हैं कि इसमें शायद कई मरतबा आया भी हो कि जुल्म व जोर भी आम होगा और खुसूसन यमन में इनकलाब आएगा जिसमें इमामत के हामी जो हैं उस इनकलाब में आगे बढ़ेंगे। अब तक ऐसे नहीं था। आज जो यमन के हालात को इंसान स्टडी करे देखेगा कि वहाँ इमामत के हामी जो हैं बस इनकलाब के जो है हमें दहलीज पे खड़े हैं
और इससे पहले ऐसा
नहीं हुआ,
ऐसा नहीं हुआ। ठीक है।
तो अब ये सूरत हाल भी है और ये बहुत क्लोज है। ये जो आपने पूछा ना क्लोज की बात
जी
है।
जी
ये
जी।
बहुत क्लोज है। एक और हादसा भी होने वाला है। हम तो किसी के लिए बददुआ नहीं कर रहे लेकिन कभी कभी ऐसे असबाब पहले से बन जाते हैं कि हादसात जो हैं वो
जरूर
उसका रिजल्ट होता है।
रिजल्ट होते हैं सही।
मसलन हिजाज में जो खानदान है हुक्मरान होगा उनमें आपस में उनके जो सरदार है उसके मरने पर मर जाने पर या मसलन कत्ल होने पर दो बातें हैं
जी
उनमें इख्तलाफ हो जाएगा। आज
सऊदी के रहने वालों को बता देंगे हिजाज आज का
हिजाज जो है वो यानी
सऊदी अरब
में आज जो हालत है वो ये है कि सख्त आपस में टेंशन है शहजादों की भी और बादशाह अब्दुल्ला भी चाह रहे हैं बेचारे बहुत एजड आदमी हैं किसी वक्त भी उनकी मौत भी आ सकती है और कोई इसके भाई बड़े फैसल की तरह इनको कोई कत्ल भी कर सकता है।
जी जी,
तो
जी।
हालात जो कि बहुत टेंशन है वहाँ रोज़ाना तब्दीलियाँ आ रही हैं उसको हटा दो उसको लगा दो उसको हटा दो उसको लगा दो। अब वो कोशिश कर रहे हैं कि उनका बेटा जो है किसी तरीके से एक्सेप्टेड हो जाए उनके वारिस के तौर पर बाद में लेकिन जो यंग जनरेशन है वो बड़ी मुश्किल से ये जो बुज़ुर्ग दो चार बैठे हुए हैं उनके ख़ानदान से कबूल नहीं कर रहे और बहुत सख्त टेंशन है और किसी वक्त भी
और किबला ये जो हैं वो अलामात में से हैं जिस तरह
बिल्कुल बिल्कुल मैं एक ज़ाहिर है कि वो हदीस के सही यानी इमाम जसलम के फरमान के सही या गलत होने के बारे में उसमें ये नहीं कहता है कि किताबों ने लिखा है इस बात को कि खुसूसन वो जो हैं अपना ज़ूर इमाम महदी के बारे में जो किताब है इफ्तिखार साहब ने तर्जमा किया है और उसमें एक जुमला लिखा है कि तुम हिजाज के बादशाह अब्दुल्ला के मरने की खबर तुम दो हम तुम्हें ज़ूर महदी की खबर दे दें। इन बहुत क्लोज है
जी जी।
अब जब हिजाज के इसमें दूसरी बात भी है कि हिजाज के जो उमरा हैं उनमें इख्तलाफ होगा तो वह हुकूमत जो है कमज़ोर हो जाएगी। कमज़ोर होगी तो उस कमज़ोरी का फ़ायदा ये होगा कि इमाम मदी अलैहिस्सलाम के लिए मक्का मुकर्रमा से ऐलान करना आसान हो जाएगा।
ठीक।
अब ये बातें ऐसी हो चुकी हैं कि जो कोई प्रिडिक्ट नहीं कर सकता इस साल या अगले साल लेकिन जिस आदमी की उम्र 90 साल से और ज़्यादा हो इस ज़माने में तो और फिर चल फिर भी नहीं सकता हो और हालात भी ऐसे हों कितने इलाज मुआलजे कराएंगे। ये बॉडी में एक हिम्मत होती है इलाज मुआलजे को बर्दाश्त करने की भी
जी बिल्कुल।
तो वो बिल्कुल तैयार बैठे
साल तो उनकी एज हो
बिल्कुल तैयार बैठे हैं और वो उनके बाद जो सूरत हाल है वो भी अखबारों में आ चुकी है। हम कोई जहर अपनी तरफ से नहीं कह रहे
वो खुद भी कह रहे हैं
अखबारों में आ चुकी है
सऊदी मीडिया भी जो है वो
तो जब ये सूरत हाल इसका मेरे ख्याल पहले हमने बयान नहीं किया
नहीं किया
आज हम अर्ज कर रहे हैं कि बिल्कुल करीब करीब है और अगर ये हादसा हो जाता है तो जो शक्ल बन रही है जो वाकयात की जो बन रही है वो ये है कि उस वक्त यमन में भी इनकलाब आ चुका होगा जो बिल्कुल दहलीज पर है यानी हम कहते हैं कि जिस कोई फासला नहीं रहा इसलिए कि सनआ में इमामत के मानने वाले जो हैं तकरीबन जमा हो चुके हैं और अब वो तीसरा मरहला जो है वो शुरू कर रहे हैं उस गवर्नमेंट के ख़िलाफ़ और बड़े मजबूत लोग हैं, और वो तीसरा मरला बड़ा, जैसे मैं आज ही पढ़ के आया हूँ, तो किसी वक्त भी जो है दिनों और हफ्तों की बात है कि वहाँ भी इनकलाब आ सकता है। तो अगर वहाँ इनकलाब आ गया, जिसको सऊदी अरब रोकने की कोशिश कर रहा है, इसलिए कि एक तरफ से दाइश उसके खिलाफ हो गई है, जो उसका अपना पालतू बच्चा है वो मुखालिफ हो गया है, और दूसरी तरफ से जो है वो यमनी हजरात जो हैं, जो इसलिए मुखालिफ नहीं है, वैसे तो उनको नहीं होना चाहिए किसी के मुखालिफ, लेकिन चूँकि सऊदी अरब ने हमेशा उनके खिलाफ इकदामात किए हैं वहाँ यमन में, लिहाजा है कि उनको नफरत है, जिसने भी किए हैं वो अब खुद बखुद हो जाती है। तो वहाँ अगर ये इनकलाब भी आ जाता है, और इनकलाब के बाद ये हादसा भी हो जाता है कि अल्लाह को किंग अब्दुल्ला प्यारे हो जाते हैं, तो इसका मतलब ये हुआ कि तकरीबन हालात इमीडिएटली जो हालात हैं वो अच्छा, उसमें पहले जो आपने फरमाया कि खुरासानी भी तैयार हो चुका है, यमनी भी तकरीबन अबाउट टू रेडी, और वो जो सऊदी सरहद पे जो एरिया है वो तकरीबन उन्हीं के कब्जे में है, सिवाय थोड़ा सा एरिया नहीं है
जो यमनियों के कब्जे,
यमनी यानी वो इमामत के कैद लोगों के कब्जे में
है, ठीक है,
जिनका नज़रिया है इमामत होनी चाहिए। अब ज़ाहिर है कि कहते हैं कि इमाम महदी असर ज़हूर में उन्होंने जो लिखा है वो ये लिखा है कि सबसे पहले जो इमाम महदी घाट पर बैत करेंगे वो यमनी होंगे।
अच्छा,
हाँ
अच्छा।
अब ज़ाहिर है कि ये सूरत हाल जब बनती जा रही है,
आपके इजाज़त से अगर एक कॉल मैं ले लेता हूँ और अपना प्रोग्राम सिर्फ एक आज कॉलें बहुत कम लेंगे, इसलिए कि ज़्यादा से ज़्यादा गुफ्तगू का मौका आपको दिया जाए। जी अस्सलाम वालेकुम।
जी अस्सलाम वालेकुम।
जी भाई साहब कौन कहाँ से?
मुझे जनाब कबीला अल्लामा साहब की भी गुफ्तगू मैंने सुनी थी, तो एक दो सवाल हैं जो मैं उनसे पूछूं।
आप अपना नाम बताएंगे पहले?
जी
आप अपना नाम बताएंगे?
जी मैंने अजहर कहा ना अभी।
जी फरमाइए।
अजहर मैनचेस्टर से बात कर रहा हूँ
जनाब। जी जी बिल्कुल फरमाइए, क्या कहना चाहिए?
जी मैं सिर्फ ये पूछना चाहूँगा कि अभी उन्होंने जिक्र किया कि देखिए जहाँ तक नजरियात का मामला है वो तो अपनी जगह पर है, लेकिन क्या मुसलमानों के ऊपर एक बुनियादी जिम्मेदारी कायम नहीं की गई, और खुसूसन उलमा हजरात पर कि वो इस्लाम का निज़ाम या निज़ाम मुस्तफ़ा उसके कायम करने में पूरी जद्दोजहद करें। सवाल ये पैदा होता है कि इतना सब कुछ करने के बावजूद हमारी पूरी उम्मत मुस्लिमा जो इस वक्त एक इंतशार में पड़ी हुई है, सिस्टम तो मौजूद है और जैसा कहा गया है कि नाफिज करने वाले जो हैं वो सही तरह से नाफिज नहीं कर रहे हैं, तो सवाल ये कि इस सारे हालात का जिम्मेदार आखिर कौन है, और वो क्या चीज़ें हैं कि जिसने मुसलमानों को इन चीज़ों से दूर कर रखा है? क्या इन चीज़ों की तरफ निशानदही नहीं सही तरह से की गई, या मुसलमान उम्मा को सही तरह से तैयार नहीं किया गया, या जो दुश्मन कुव्वतें हैं वो आपके ऊपर इतनी नाफिज हो चुकी हैं कि आपको ये सोचने समझने की तौफीक नहीं इनायत हो रही? और सबसे बड़ा जो जवाल आया है वो हमारे इत्तेहादपन का है कि उम्मत के अंदर इत्तेहाद जो है वो डिसइंटीग्रेट होता चला जा रहा है। देखिए सब मिसाल के तौर पर पाकिस्तान में है, पाकिस्तान में जो भी कुछ जद्दोजहद अगर सही मानों में एक इस्लामी इंकलाब की हो रही है तो उसमें कितनी रुकावटें खड़ी कर रही हैं। हमारी बहुत सी मजहबी जमातें हैं जो खड़े होकर जनाब उसकी मुखालफत कर रही हैं। अब वो खैर राइट लिए रहूंगी, मैं उस बहस में नहीं।
जी आपका जो असल सवाल था वो मैंने लिख लिया। जी जी बहुत शुक्रिया आपका, आपने जो असल बात करनी थी वो मैंने लिख लिया, लेकिन पाकिस्तान के हालात या हिंदुस्तान के वो भी अपनी जगह ठीक हैं, लेकिन चूंकि इमाम के जहूर से पहले के जो हालात हैं वो बिलखसूस अरब के हालात पर तवज्जो देने की सख्त ज़रूरत है। क़िबला फरमा रहे थे,
उन्होंने जो फरमाया है मैं उसमें याद करता हूँ, उसका जवाब भी यही है कि अल्लाह सुब्हानहु तआला का कोई रिश्तेदार नहीं है। लम यलिद लम युलद है, वो लम युलद है समद है। असल मसला ये है कि जो उसके इताअत गुजार हैं बंदे हैं वही उसके मखसूस बंदे हैं।
सही,
मुसलमानों से भी सीरियस गलतियाँ हुई हैं। सही फरमा रहे हैं वो कि असल मसला ये है, इस्लामी निज़ाम में मुसीबत यही है कि इस वक्त जो शिया सुन्नी और सुन्नियों के अंदर जो बंटवारा है वो किसी को आगे नहीं होने देता, लेकिन इस पर सोचें कि ये सुन्नी शिया क्यों बने, तो इंसाफ से बात करें, ये मतलब ऐसे कह देना कि ये शिया करबला के बाद आए हैं और ये ऐसे हैं और हम कहें कि सुन्नी फलां के बाद आए, ये ठीक नहीं है। इसकी जो रीज़न है वो उस पर चले जाएँ, इसको उस पर जाएंगे तो फिर आप सोचेंगे गौर फिर करेंगे, क्योंकि इख्तलाफ जो है किसी उम्मत के लिए वो बहुत मौत है।
ये
इख्तलाफ उम्मत के लिए वो कोई रहमत नहीं है। लोग कहते हैं इख्तलाफ उम्मत रहमत है, गलत बात है। असल बात ये है कि ये इख्तलाफ जो है ये तो सीधा कुरान ने मना नहीं किया इख्तलाफ से, वातासिमु बिहब्लिल्लाह जमीउ वला तफर्रकू,
تو فرقے فرقے میں نہ بٹو. قرآن نے منع فرمایا ہے, قرآن کے مزاج کے خلاف ہے اس کو. خامخواہ ایک حدیث جس کا مطلب اور بنتا ہے لوگ لے آتے ہیں, مسلمانوں کے اندر اختلاف کیوں ہوا. اب اس میں انصاف کی بات اگر کی جائے اور سنیں اختلاف کب ہوا ہے, ہم بات کریں گے تو لوگ کہیں کوئی کسی کی شیشہ قلب کو جو ہے وہ ٹھیس نہ لگ جائیں.
جی جی,
چلے جائیں واپس پیغمبر کی زندگی میں کب اختلاف ہوا. میں صرف چند پوائنٹ نشاندہی کرتا ہوں. پیغمبر نے فرمایا قلم دوات دو میں تمہیں لکھ دوں, گمراہ نہ ہو گئے. اختلاف ہو گیا پیغمبر کے آخری لمحات میں, اختلاف ہو گیا پیغمبر کے بعد, اختلاف ہو گیا. کچھ لوگوں نے حضرت ابوبکر کی بیعت کی, کچھ لوگوں نے بیعت نہیں کی, بیٹھ گئے, ان میں حضرت علی بھی تھے. اختلاف شروع ہو گیا. اسی اختلاف کا شاخصانہ کہو یا برانچز کہو, چلتے چلتے صحابہ کے دور میں لڑائیاں شروع ہو گئیں. لڑائیاں لڑتے لڑتے, اس کا مطلب یہ کہ وہاں جو اختلاف ہوا ہے یہ ہمارا اختلاف اس کی برانچز ہیں.
صحیح,
اس اختلاف کے بارے میں پوری توجہ کے ساتھ اللہ اور رسول کو
حاضر,
یعنی اللہ کو حاضر ناظر جان کے اور رسول اللہ کی محنتوں کو سامنے رکھ کر جائیں, سوچے اور غور و فکر کر انسان, تاکہ اختلاف منیمائز ہو جائے, اختلاف کم ہو جائے, پھر اس کے بعد جو ہیں انشاءاللہ مسائل, بہت سے مسائل حل ہوتے جائیں گے. اگر ہم نے کہا ہم شیعہ ہیں تو ہم نے جناب بس اسی طرح جو ہیں وہ بالکل سنی حضرات کی بات نہیں ماننی, سنی اعداد کریں وہ کہیں کہ ہم جی بس سنی ہیں, شیعہ اعداد کی بات نہیں ماننی, اس سے اختلاف رہے گا, ختم نہیں ہوگا. اصل جو اختلاف ہے جو مذہبی گورنمنٹ لانی ہے, دیکھیے مذہبی گورنمنٹ لانے کے لیے لیجیٹیمیشن چاہیے, یعنی جس کو آپ کہتے ہیں کہ یہ گورنمنٹ لیجیٹیمیٹ ہے یا لیجیٹیمیٹ نہیں ہے.
جی بالکل,
وہ لیجیٹیمیسی جو ہے جس کو کہتے ہیں لیگل سسٹم, وہ قرآن نے جو بتایا ہے, پیغمبر نے جو بتایا ہے, اگر وہ سسٹم سامنے نہیں رکھا جائے گا تو کوئی بھی گورنمنٹ شیعہ لائیں یا سنی لائیں وہ انلیجیٹیمیٹ ہو گئی, وہ قانونی نہیں ہوگی. جب قانونی نہیں ہوگی تو خدا کی مدد نہیں آئے گی. خدا نے تو اپنا نظام دیا ہے,
بے شک
غلطی ہم سے ہوئی ہے, لہذا سوچ سمجھ کے اس بات کو بڑی محبت کے ساتھ, بڑے احترام کے ساتھ, بالکل کسی کو پر کیچڑ اچھالنے کے بغیر سوچیں اور غور و فکر کریں, ممکن ہے اللہ راستہ پیدا کریں. اسی کو ہم کہہ رہے ہیں, ہم تو برانچ ابھی بڑھ رہے ہیں, صرف آخری مرحلے کی طرف بات کر رہے ہیں.
جی جی,
کہ یہ تو پیغمبر نے فرمایا ہے کہ ہم نے نہیں کہا کہ اگر قیامت میں سے ایک دن بھی باقی رہتا ہوگا تو اللہ میری اولاد میں سے, میری بیٹی فاطمہ کی اولاد سے امام مہدی کو, جس کا نام میرے نام جیسا ہوگا, کنیت میری کنیت ہوگی, جس کے باپ کا نام, اس میں اختلاف ہو گیا ہمارے ہاں, اس کا باپ کا نام میرے بیٹے کے نام پہ ہوگا یعنی محسن علیہ السلام کے نام ہوگا, علیہ سنت کیا ہے اس کے باپ کا نام میرے باپ کے نام بنا, یعنی مطلب ہے کہ عبداللہ ہوگا. یعنی یہ اختلافات شروع ہو گئے, لیکن اس بات پہ اتفاق ہے کہ پیغمبر جو فرمایا کہ امام مہدی تشریف لائیں گے اور وہ عدل انصاف قائم کریں گے, ظلم و جور دور ہو جائیں گے, ایک حکومت قائم ہو جائے گی, ظالم ختم ہو جائیں گے, مظلوموں کی مدد ہوگی, یہ حضور نے فرمایا, ہم نے نہیں کہا. ہم تو صرف کوشش کر رہے ہیں کہ یہ زمانہ جو گزر رہا ہے کیا اس میں ظلم و جور بہت بڑا ہے. یس بہت بڑا ہے. اس کے بعد جو اگر بڑا ہے تو کچھ قریبی نشانیاں,
کچھ قریبی
وہ جو ہمیں ملتی ہیں اس کی ہم بات کر رہے ہیں, اور حتمی نہیں کہہ رہے کہ یہی زمانہ ہے. اب اس کی بات یہ ہو رہی ہے کہ یمنیوں کا انقلاب, ایرانیوں کا انقلاب, اس کے یہ باتیں موجود
ہیں, تک پہنچے تھے ہم یمنیوں,
یہ باتیں موجود ہیں.
سعودی عرب
اب یمنیوں کا انقلاب بالکل قریب ہو چکا ہے جو ہم دیکھ رہے ہیں, اللہ کرے وہی ہو. اور اس کے بعد سعودی عرب میں حالات جو ہیں بالکل دیکھ رہے ہیں کہ جو نا کنگ عبداللہ کافی مریض ہیں, ظاہر ہے کہ ایک لمٹ ہے اس دنیا میں, ہمیشہ کسی نہیں رہنا ہے. تو اگر وہ ہمیں جو باتیں ملی ہیں اللہ کرے صحیح ہوں, مرنا تو ہے ہر ایک نے, تو ان کے بعد اختلاف شروع ہو جائے گا. اس اختلاف میں جو ہے فوراً امام مہدی علیہ الصلوۃ والسلام بھی تشریف لائیں گے, حتمی نہیں کہہ رہے لیکن یہ بات اسی طرح ہے. اب وہ اب صورتحال تقریباً وہ سناریو, وہ سٹیج تیار ہو چکی ہے.
جی,
اب وہ جب سٹیج تیار ہو چکی ہے تو ظاہر ہے کہ اس دنیا میں ہلا گلا ہو جائے گا. امام مہدی علیہ السلام جو ظہور فرمائیں گے تو لوگ ٹوٹ پڑیں گے. اس میں یہ ملتا ہے, میں پہلے بتا چکا ہوں کہ سعودی عرب سے میں نے کتاب خریدی جس میں سعودی عرب کے جو ہیں وہ مقامات جو جن کو حدیث نے بیان فرمایا ہے. امام مہدی علیہ السلام جب مدینے پہنچ میں, لوگ سمجھیں کہ مدینے میں ہیں, تو ان کو تلاش کرنے کے لیے فورس سفیانی کی اور نصرانی کی پہنچیں گی, یعنی سمجھے کہ داعش پہنچیں گی. وہاں پہنچیں گی تو وہاں سے محمد علیہ السلام مکے پہنچیں گے. مکے جو ہیں وہ تقریباً 10 محرم کا دن ہوگا, تو وہاں جب پہنچیں گے تو وہ فورسز جو مدینے سے نکلیں گی محمد علیہ السلام کو گرفتار کرنے کے لیے, جب پہنچے گی بیدا کی جگہ, بیدا ایک میدان ہے مکہ اور مدینہ کے درمیان ہے, جس کی فوٹو بھی اس کتاب میں لگے ہوئے ہیں, تو اس میں لکھا ہے کہ اس میں وہ زمین ان کو نگل لے گی, یعنی مطلب وہ نیت ہوگی ان کی محمد علیہ السلام کو شہید کرنا ہے, گرفتار کرنا ہے, وہاں ان کو زمین نکل لے گی. ذرا کہ آج کے زمانے میں اگر کئی ہزار فورسز جو ہیں زمین میں دھنس جائیں اور بالکل کوئی کچھ بھی نہ ہوا, چونکہ وہاں جو ہیں وہ یہ بھی نہیں ہے کہ فلڈ آئے گا, وہاں تو کچھ بھی نہیں ہوتا, تو مطلب کہنے کا یہ ہے کہ دھنس جائیں تو دنیا ساری اور تمام دنیا کے ریڈیو ٹی وی اسٹیشن بتائیں گے, او ہو وہ دیکھو وہ دیکھو وہ دیکھو, ایک بات لوگوں تک پہنچے گی, اور وہ لوگ جن کے پاس یہ سائن موجود ہے تو وہ لوگ دیکھیں گے یہ تو واقعی ممادی ہے. بہت سے لوگ جو ہیں جو ابھی تک امام علیہ السلام کو نہیں مانتے, وہ بھی مائنڈ چینج کر لیں گے اور امام علیہ السلام کو جوائن کر لیں گے, یہ بہت بڑا معجزہ ہے,
بہت بڑا,
کیونکہ ظاہر ہے کہ اللہ سبحانہ تعالیٰ, جیسے میں نے یہ آیت پڑھی ہے کہ ماں کان ربک مہلک القرا حتی یبعث فی امہا رسولا, اللہ بستیوں کو اس وقت تک ہلاک نہیں فرماتا تیرے رب جب تک کہ ان کے مرکز میں پیغام نہ دے لے, اور یتلو علیہم آیاتنا, ہماری نشانیاں اور آیات ان پر پڑھی نہ جائیں, اور اللہ کسی بستی کو ہلاک نہیں فرماتا. یہ سورہ قصص کی آیت نمبر جو ہیں وہ 59 ہے, اس میں غور کیجیے گا, جب تک کہ اس کے وہ اس بستی والے ظالم نہ ہوں. ظالم ہونے میں تو کوئی شک نہیں رہا, اب جو ہے بات یہ ہے کہ وہ اس طرح جب ہوگا تو لوگوں کو پیغام ملے گا, بہت سے لوگ جی مطلب کہیں کہ میسج ملا جب, تو بہت سے لوگ اس وقت اس سسٹم کو نہیں مانتے کہ 12 کا سسٹم ہو, امام مہدی علیہ السلام کا نام جو ہے ان کے والد گرامی کا نام حسن ہو یا عبداللہ ہو, تلاش کریں گے نا لوگ
جی.
تو جب اس وقت وہ اس جب اس معجزے کو دیکھیں گے جس کو ہم معجزہ کہیں
جی,
خدائی تائید کہیں
جی,
تو لوگ جو ہیں فوراً تائید میں اپنا مائنڈ چینج کرنا شروع کریں. کچھ ضدی قسم کے لوگ ہوں گے جو ہیں وہ بہرحال وہ مقابلے میں ڈٹ جائیں گے, لیکن یہ معاملہ اسی طرح جو ہے, اب میں نے وہاں تک آ چکا ہوں کہ امام مہدی علیہ السلام جب اعلان فرمائیں گے تو ظاہر ہے کس طرح مکہ تشریف لے آئیں گے, اور حکومت کی اس وقت حکومت کی فورسز بھی کوشش کریں گے, اگرچہ کمزور ہوگی, کہ امام مہدی علیہ السلام کے جو ہیں وہ ان کو گرفتار کیا جائے, ان کو جو ہے وہ کسی انداز سے ان کو روکا جائے کہ وہ اعلان نہ کرے, اعلان تو ساری دنیا سنے گی, اور پھر اس طرح جو ہیں وہ یہ معجزہ بھی ہوگا. تو اب جو صورت حال ہے کہ کیا ہوگی, کہ ظاہر ہے کہ وہ لوگ گرفتار نہیں کر سکیں گے, کر بھی نہیں سکیں گے, یہ خدائی مرضی ہے. اب امام علیہ السلام وہاں اس ایریے میں اپنے ایک حکومت کو قائم فرمائیں گے, قائم فرما کر کہاں جائیں گے, کہتے ہیں کہ وہاں قائم فرما کر وہ سیدھے عراق تشریف لائیں گے, عراق میں آ کر وہ جو مخالف گروپ ہوں گے ان کو ڈیفیٹ دے کر عراق پر پورا اپنی حکمرانی کر کے, اور پھر ایرانی فورسز کی بیعت لیں گے اہواز کے ایریے, بالکل بارڈر ٹاؤن ہیں وہ جو ایران اور عراق کے. اب یہ باتیں اللہ بہتر جانتا ہے, لیکن اس طرح ہیں, اور دل لگتا ہے کبھی, چونکہ ظاہر ہے کہ ایرانی فورسز بھی موو ہوں گی, جب موو ہوں گی تو وہ کہاں جا کر ملیں گی, اس میں یہی ہے کہ امام علیہ السلام نے ان کی بیعت لیں گے, اب ایرانی عراقی سعودی فورسز جو ہیں وہ اکٹھی ہو جاتی ہیں.
کیونکہ جو امام زمانہ علیہ السلام یعنی امام مہدی علیہ السلام کے ظہور کے بعد کے جو حالات ہیں اس پہ تو ہم پورا ایک پروگرام کرنا چاہ رہے ہیں, چونکہ ہمارے پاس وقت جو ہے وہ بالکل 4 سے 5 منٹ باقی رہ گئے ہیں, اور میں یہ چاہتا ہوں کہ کچھ ایک دو سوال ہیں اگر وہ جان لیے جائیں, اور اگلے پروگرام میں ہم بالخصوص یہاں سے اسٹارٹ کریں کہ امام علیہ السلام کے ظہور کے بعد کے حالات کیسے ہوں گے, اور اگر کسی کا سوال بھی ہو تو وہ اس حوالے سے ہمیں نیکسٹ ویک میں پوچھ بھی سکتے ہیں. کچھ روایتوں میں اس طرح بھی آیا ہے کہ سفیانی کے حوالے سے جب بات کی جا رہی ہے کہ سفیانی جو سفیانی حکومت کا جو حاکم ہوگا اس کا نام ہوگا عثمان بن امبیسہ, اس طرح کا بتایا گیا ہے, اور یہ بھی بتایا گیا ہے کہ وہ نسل معاویہ یا نسل ابو سفیان سے ہوگا, اس کا تعلق بنی امیہ سے اس کا تعلق ہوگا. تو کچھ لوگ کہتے ہیں کہ جو ابھی داعش والے ہیں اس میں ممکن تو ہے کہ اس میں بہت سے لیڈر آتے جاتے رہتے ہیں, کیونکہ ابھی جس خلیفہ نے اعلان کیا ہے لوگ اس سے خوش نہیں ہیں, تو اس کے جو ابھی جن عیاشیوں میں وہ پڑ گیا ہے خلیفہ ابو بکر بغدادی, اس سے اس کے اپنے لوگ جو ہیں وہ اس کی مخالفت پہ اتر آئے ہیں, تو ممکن ہے کہ وہ اپنا خلیفہ یا اپنا حاکم تبدیل کر لیں اور وہی کوئی چن لیں کہ جو اس سے بھی زیادہ ظالم ہو, ممکن ہے. لیکن کچھ اس طرح کی روایتیں آئیں, تو کچھ اس میں آپ کچھ بیان فرمائیں گے؟
ہم جو ہے نا جنرل بات کر رہے ہیں, ناموں پہ نہیں جاتے, اس لیے کہ یہ ناموں کا مسئلہ کیا ہوا ہے کہ فکس کرنا مشکل ہے. اہل خراسان کے ہوں یا یمنیوں میں سے کوئی ہو یا وہاں سے ہو, بہت مشکل ہے. جنرل حالات پہ گفتگو نظر آ رہے ہیں, جو نظر آ رہے ہیں ان پہ گفتگو ہو رہی ہے کہ ان حالات میں بڑا مشکل ہے. البتہ یہ کہ یہ بات بڑی عجیب لگتی ہے کہ نام عبداللہ لیا گیا کہ حجاز کے حکمران,
ہاں ان کا
خاندان عبداللہ لیا گیا. اس پہ ظاہر ہے کہ اب دوسرا نام آتا تو ہم بات نہ کرتے,
صحیح.
باقی ناموں کے معاملے میں کوئی حتمی نہیں ہے, لیکن سوچ اس کی اہل بیت کے دشمنوں جیسی ہوگی. جو
اور یہ کنفرم ہے کہ وہ نسل بنو امیہ سے ہوگا,
نسل ضروری نہیں ہے. سوچ سوچ خود جو ہے وہ اس میں, یعنی کہتے ہیں نا کہ یعنی اس کی بنو امیہ کی سوچ ہو گئی, یعنی دشمنی اہلی میں ہوا تو کہ بنو امیہ نے 80 برس تک حضرت علی کی جو ہے وہ لان تان کروایا خطبوں میں, تو اس کی سوچ جو ہے. اب ظاہر ہے کہ ہم یہاں تک تو کہہ سکتے ہیں, نام کے بارے میں البتہ فکس کرنا جو ہے کم از کم میرے لیے مشکل ہے. البتہ یہ ہے کہ
حالات
سوچ
اور جو حالات
سوچ اس میں یہی ہے. اور آج الحمدللہ جو ہے نا وہ حالات تقریباً ایسے ہیں کہ بہرحال کسی وقت بھی یہ اعلان ہو سکتا ہے, اور اللہ چاہے, اللہ کرے کہ ہو تو. لیکن مومنین کو یہ چاہیے کہ حالات پہ بھی نظر رکھیں اور اپنے کردار پہ بھی نظر رکھیں, اس لیے کہ امام حسین السلام کا ساتھ وہ پاکیزہ ہستیاں دے رکھیں کہ جن کے کھانا پینا, جن کا اٹھنا بیٹھنا, جن کی سوچ صحیح تھی. سارے لوگ جو ہیں وہ نہیں دے سکے اور نہ دے سکتے ہیں. تو انشاءاللہ اگر زندگی تو پھر اگلے ہفتے بیان کریں گے.
جی بہت شکریہ مولانا, بہت سی باتیں ابھی باقی رہ گئی ہیں اور اس پروگرام میں ہم وہ بھی نہیں کر سکے, اس لیے کہ وقت اپنے اختتام کو پہنچ چکا ہے. جیسا کہ میں نے ابھی عرض کیا کہ اگلے ہفتے انشاءاللہ امام علیہ السلام کے ظہور کے بعد کے حالات پہ انشاءاللہ ہم تفصیلی گفتگو کرنے کی کوشش کریں گے, اور اس میں آپ بھی شامل ہو سکتے ہیں. اور یہ بھی جو اگلے ہفتے کے لیے سوال ہوگا ہمارا مولانا صاحب سے کہ صرف جو دعائیں ہم کر رہے ہیں امام علیہ السلام کے ظہور کے لیے وہی کافی ہیں, یا ہمیں بھی کچھ اپنی ذمہ داریاں ادا کرنی پڑیں گی؟ تیاری تو ہے بہرحال جیسے مولانا بھی فرمایا, لیکن دعاؤں کے ساتھ ساتھ ہماری کیا ذمہ داریاں ہیں, یہ بھی اگلے ہفتے جو ہے اس پہ تفصیلی سی بات کریں گے. اور جو آج گفتگو ہماری ہے مختصر سا خلاصہ آپ کی خدمت میں پیش کرنا چاہتا ہوں, عرب کے حالات پر بالخصوص غور کرنے کی سخت ضرورت ہے, اس لیے کہ عرب کے حالات میں بہت سی علامات پوشیدہ ہیں, جو علامات کافی حد تک ظاہر بھی ہو چکی ہیں اور جو ابھی ظاہر ہو رہی ہیں کہ امام علیہ السلام کے ظہور سے پہلے جو علائم بتائی گئی ہیں ان کا زیادہ تر تعلق جو ہے وہ عرب کے حالات سے ملتا جلتا ہے. جیسا کہ مولانا بھی فرمایا ہے کہ یمن کے حالات پہ خصوصی آپ توجہ دیں, چونکہ وہاں کا جو انقلاب ہے وہ بھی علائم ظہور امام مہدی علیہ السلام میں سے ایک بڑی علامت ہے. اس طرح سعودی عرب کے حوالے سے جو بتایا گیا ہے کہ شاہ عبداللہ جو آخری بادشاہ ہوگا اور اس کی وفات کے بعد کے حالات جو ہیں وہ بہت خراب ہو جائیں گے, انتشار پھیل جائے گا ان کے آپس میں, اس پہ بھی. اور اس کے علاوہ باقی جو ہیں اس وقت عراق کے حالات ہیں, شام کے حالات ہیں کہ جہاں داعش جو ہے وہ اپنی ظلم اور بربریت کے ساتھ جو ہے وہ آگے سے آگے بڑھ رہی ہے, اور وہ ظلم کرتے ہوئے یہ نہیں دیکھتے یہ معصوم بچے ہیں, یہ عورتیں ہیں, یہ جوان ہیں, یہ بوڑھے ہیں, وہ کسی کو نہیں دیکھتے اور سب اور پوری دنیا جو ہے ان کی مخالفت میں کھڑی ہو گئی ہے. چونکہ وقت بالکل ختم ہو چکا ہے, ابھی اذان کا وقت ہوا چاہتا ہے. انشاءاللہ اگلے ہفتے آپ سے ملاقات ہوگی, تب تک کے لیے اجازت دیجیے. اللہ حافظ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.